إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على محمد وآل محمد. السلام علیکم ناظرین، ایک بار پھر آپ کو بی بی زینب سلام اللہ علیہا کی ولادت بہت بہت مبارک ہو. ناظرین محترم، سلام بر زینب کے عنوان سے آج ہمارا دوسرا پروگرام ہے. آج کے پروگرام میں ہم بی بی زینب سلام اللہ علیہا کے زیارت نامے کے متعلق گفتگو کریں گے. ناظرین محترم، میری دعا ہے کہ انشاءاللہ خدا ہم سب کو حرم آئمہ اطہار کی زیارت نصیب کرے، اور آپ میں سے جو کوئی بھی حرم آئمہ اطہار کی زیارت کر چکا ہے وہ یہ جانتا ہے کہ جب بھی ہم روزے کسی بھی معصوم کے، کسی امام زادگان کے یا بعض بزرگان دین کے روزے میں داخل ہوتے ہیں تو ہم اذن دخول پڑھتے ہیں، اور پھر ان کے ذریعے کے سامنے کھڑے ہو کر ان کو سلام پیش کرنے کے لیے ہم ان کا زیارت نامہ پڑھتے ہیں. انشاءاللہ کہ خدا ہمیں بی بی زینب سلام اللہ علیہا کی بھی زیارت نصیب کرے، اور جب ہم ان کے روزے پر جائیں اور ان کا زیارت نامہ پڑھیں تو آج کی جو ہماری گفتگو ہے اس کے ذریعے ہم بی بی زینب کی شخصیت کو اور اچھی طرح سمجھ سکیں. تو ناظرین، آج ہمارے ساتھ مہمان موجود ہیں، محترمہ تسنیم زہرا. السلام علیکم. خیر، کیسی ہیں آپ؟
وعلیکم السلام. آپ کو بھی بی بی کی ولادت بہت مبارک ہو. اپنے دیکھنے والے سامعین ناظرین سب کو مبارکباد پیش کرتی ہوں میں ان شاء اللہ تعالیٰ، کہ اللہ ہمیں بی بی زینب سلام اللہ علیہا کی شفاعت نصیب فرمائے.
جیسے کہ ہم سب جب زیارت پر جاتے ہیں، کسی بھی معصوم کے روزے پر جاتے ہیں، تو ہم زیارت نامہ پڑھتے ہیں اور انہیں سلام کرتے ہیں. تو دراصل یہ زیارت نامہ ہم کیوں پڑھتے ہیں؟
بسم اللہ الرحمن الرحیم. دیکھیے، ہم جب کسی بھی مقدس اور بزرگ ہستی سے قریب ہوتے ہیں تو ہمارا ہدف یہ ہوتا ہے کہ ہم اس سے فیض حاصل کریں، ہم اس کے نور سے اپنے آپ کو منور کریں، اور وہ جو خوشبو توحید الہی کی اس کی ذات میں رچ بس گئی ہے اس سے ہم بھی اپنے آپ کو مہکائیں. اب اگر وہ زندہ ہوں تو ان کے محضر میں جاتے ہیں، اور اگر وہ دنیا سے چلے جائیں تو بھی ہمارا عقیدہ یہ ہے کہ وہ ہمارے سلام کا جواب دیتے ہیں اور دیکھتے ہیں اور سنتے ہیں. تو ہم ان کے مزار مقدس پہ جاتے ہیں، حرم مطہر جاتے ہیں. اب چاہے وہ معصومین ہوں، انبیاء ہوں، یا امام زادگان ہوں، یا کوئی بھی بزرگ اور مقدس ہستی ہوں، اولیاء اللہ کے جیسے مزارات ہیں. تو یہ دوسرے نمبر پہ ہم ان سے توسل کرتے ہیں، ہم یوں کہہ دیں کہ ہم ان کے ذریعے سے اپنے رب سے نزدیک ہونا چاہتے ہیں، کیونکہ وہ کامیاب لوگ ہیں. تو جب ہم جاتے ہیں تو ہمیں ایک اذن دخول پڑھنا ہوتا ہے، کیونکہ قرآن خود کہتا ہے کہ اے ایمان والوں، تم اپنے گھر کے سوا کسی اور کے گھر میں داخل نہ ہو مگر یہ کہ تم ان سے مانوس ہو اور ان کو سلام کہو، اجازت لے کے داخل ہو. یعنی تو لہٰذا جب ہم ان کے گھر میں جا رہے ہوتے ہیں، یعنی ان کے حرم میں داخل ہو رہے ہوتے ہیں، تو بہت ضروری ہوتا ہے کہ ہم دروازے پہ کھڑے ہو کر ان سے اذن دخول لیں. گرچہ وہ اتنے کریم ہوتے ہیں کہ وہ سب کے لیے دروازے کھول دیتے ہیں، لیکن آنے والے کے لیے زیب نہیں دیتا کہ کسی کا دروازہ کھولے کہ یہ بہت اچھا انسان ہے، یہ ہمیشہ مہمان نواز ہے تو بس اس کے سر پہ جا کے کھڑا ہو جائے. تو ایک آداب میں سے ہے زیارت کے کہ ہم اذن دخول پڑھیں، اور اس کے بعد پھر ہم جا کے زیارت کریں یا زیارت نامہ پڑھیں. تو یہ جو زیارت نامہ ہے، یہ اصل میں توسل کے لیے بڑا امپورٹنٹ ہے، کیونکہ ہم توسل میں اس وقت کامیاب ہوتے ہیں جب ہم اس کی معرفت رکھتے ہیں، یعنی ہم اس کو پہچانتے ہیں کہ ہم کس کے پاس ہیں اور یہ ہمارے کہاں کام آ سکتا ہے. یعنی کہ ہم دنیا کا بھی چھوٹا سا کوئی کام لے کے کسی کے پاس جاتے ہیں نا، تو ہم یہ ہمیں پتہ ہونا چاہیے کہ ہماری یہ درخواست پہلے کس کے پاس جائے گی. بالفرض اگر آپ نے کسی کالج کے پرنسپل سے ملنا ہوتا ہے تو آپ کو معلوم ہو کہ آپ یہ لے کر درخواست جو ہے وہ کلرک کے پاس جائیں گے، یا نہیں آپ کسی کینٹین والی کے پاس پہنچ جائیں گی کالج کی کہ مجھے پرنسپل کے پاس یہ درخواست لے کے جانی. یعنی سینس ہوتا ہے کہ یہ راستہ کیا ہے وہاں تک جانے کا. تو جس وقت ہمیں یہ پتہ ہی نہ ہو کہ اس سسٹم کے اندر کوئی کلرک ہے، کوئی آیا ہے، کوئی کینٹین والی ہے اس انسٹیٹیوٹ میں یا اس ادارے میں یا اس ہاسپٹل میں، کہ ہم ڈاکٹر کے پاس جا رہے ہیں تو ہم سیدھا ڈاکٹر کے روم میں نہ جائیں، تو ہم وہاں کامیاب نہیں ہو سکتے نا. اب یہاں پر جب ہم حرم میں آ رہے ہوتے ہیں اور ہمیں یہ نہیں معلوم ہوتا کہ کس کا حرم ہے، وہ کون ہے، کیا ہے، تو ہم وہ قلبی تعلق اس سے حاصل نہیں کر پاتے، اور ہم اس سے کیسے فیض حاصل کر سکتے ہیں پھر؟ یہ الگ بات ہے کہ وہ بہت کریم ہیں، وہ کسی مہمان کو خالی ہاتھ نہیں بھیجتے، لیکن کتنا ہی اچھا ہو کہ جب ہم ان کے در پہ پہنچیں تو ہم بات کرتے وقت سمجھ رہے ہوں کہ ہم کس کی بارگاہ میں آئیں. تو ایک تو یہ ہوتا ہے، دوسری ایک فائدہ ہمیں یہ ہوتا ہے زیارت نامہ پڑھ کر، یا ہم توسل میں جو کامیاب ہوں گے وہ ایسے ہوں گے کہ ہم اس شخصیت کے بارے میں جتنا جانیں گے نا اتنا کیا ہوگا، ہمیں بھی ہمارے علم میں اضافہ ہوتا ہے, یعنی ہم معرفت کے دینیں طے کرتے ہیں. ہمیں یہ پتہ ہے کہ امام حسین تو ایک امام تھے, شہید ہو گئے, لیکن جیسے ہم ان کا زیارت نامہ پڑھتے ہیں نا, اور ہم وہاں پڑھتے ہیں کہ ہم گواہی دیتے ہیں کہ آپ نے نماز قائم کری, آپ نے زکوٰۃ دی, آپ نے دین پر قربانی دی, تو یعنی وہ چیزیں جو ہماری نشو نما کے لیے اور ہمارے قرب الہی کے لیے اور ہماری اطاعت اور بندگی کے لیے ضروری ہیں, اور امام حسین نے کری تو اس مقام پر پہنچے, وہ زیارت نامے میں موجود ہیں. تو ہماری ان مطالب سے اور ان جملوں سے ہم خود علم کے دروازے ہم پر کھل رہے ہوتے ہیں, معرفت کے دروازے ہم پہ کھل رہے ہوتے ہیں.
جب ہم سلام کر رہے ہوتے ہیں تو ہمیں پتہ ہوتا ہے کہ بھائی یہی القابات سے ہم انہیں پکار رہے ہیں, ان کی معرفت رکھتے ہوئے ہم.
تو زیارت نامہ معرفت کا ایک ذریعہ ہے, اور معرفت توسل کے لیے بہت ضروری ہے. تو اور پھر اس کے بعد یہ ہوتا ہے کہ ہم اس کی قدر و منزلت کو سمجھتے ہیں نا, احترام کرتے ہیں. ہم نہ جاننے نہیں, ہم کہتے ہیں انجانے میں ہم کوئی بے حرمتی نہیں کرتے, ہمیں معلوم ہے ہم کس کی بارگاہ میں آئیں. تو لہٰذا یہ ہے کہ جب ہم زیارت نامہ پڑھتے ہیں تو گویا ہم ان کے ساتھ اپنے رابطے کو مضبوط کر رہے ہوتے ہیں, ان کی معرفت حاصل کر رہے ہوتے ہیں. اس لیے زیارت نامے کو آپ ایک دفعہ صحیح مگر ترجمے کے ساتھ پڑھیں تو اندازہ ہوگا کہ ہر زیارت, جیسا زیارت اربعین ہے کہ امام حسین نے اپنے جگر کا خون دیا, یعنی گردن کا خون نہیں دیا ہے, اپنے جگر کا خون دیا. اور جگر کا خون کب کہتے ہیں؟ جب انسان کسی چیز کو حاصل کرنے کے لیے ہر قسم کے طعنے سہتا ہے, ہر قسم کی باتیں سنتا ہے, ہر قسم کی قربانی دیتا ہے, اور صبر استقامت کے ساتھ کھڑا رہتا ہے. تو وہ خالی تلواروں کے زخم نہیں تھے, وہ جو لوگوں کے باتیں تھیں, جو ان کو طعنے اور تشنی تھے, جو ان کو برا بھلا کہا گیا تھا, تو وہ جو ان پر ان تہمتیں لگائی گئی تھیں, تو آپ نے ہر چیز کو برداشت کیا کہ امت کو گمراہی سے بچانا ہے. تو اصل میں یہ زیارت نامے معرفت کے باب ہیں, اور ہمیں توسل میں نزدیک کرتے ہیں, ہمارے توسل کو کامیاب کرتے ہیں.
بالکل. اچھا, جیسے تمام جو زیارت نامے ہیں ہمارے پاس وہ کسی نہ کسی امام کے ذریعے ہم تک پہنچے ہیں, تو بی بی زینب سلام اللہ علیہا کا جو زیارت نامہ ہے وہ کس امام سے منقول ہے؟
افسوس کے ساتھ کہنا پڑتا ہے کہ جس طرح میں نے پہلے بھی کہا تھا کہ ہمیں ان کی ولادت کی تاریخ کا بھی کنفرم ہمارے پاس کوئی ایک روایت نہیں ہے, شہادت کی بھی کوئی ایک روایت نہیں ہے, گرچہ 15 رجب بہت مشہور ہے, اور 5 جمادی الاول ولادت کے حساب سے اور 15 شہادت کے حساب سے ہے. اسی طرح یہاں پر بھی ہے کہ زیارت نامی جو کہ معصومین سے ہوں اور معصورہ کے حالات میں ہیں, وہ زیارت نامہ بی بی زینب سلام اللہ علیہا کے بارے میں نہیں ہے. یعنی ہمارے پاس کوئی ایسی روایت ہم تک نہیں پہنچی, کوئی ایسی کتاب ہم تک نہیں پہنچی جس میں کہ وہ زیارت نامہ جو معصومین سے نقل کیا گیا ہو, اور ایسا ممکن نہیں ہے کہ ان کے لیے کوئی زیارت نامہ نہ ہو, کیونکہ حضرت عباس کے لیے زیارت نامہ ہے, حتیٰ بی بی معصومہ سلام اللہ علیہا کے لیے قم میں جو دفن ہے امام رضا کی بہن, ان کے لیے زیارت نامہ موجود ہے اور وہ معصورہ ہیں. لیکن بی بی زینب سلام اللہ علیہا کا جو مفجعہ زیارت نامہ ہے وہ کسی معصوم سے ہم تک نہیں پہنچا, یعنی گویا علماء نے جنہوں نے کہ یہ جمع کیے, جیسے مفاتی میں عباس قمی نے جمع کیا یا دوسری کتابوں میں ہیں علماء کرام نے, تو انہیں کوئی ایسی مستند روایت نہیں ملی ائمہ سے, یا کوئی ایسی کتاب نہیں ملی, کوئی ایسی چیز نہیں ملی جو زیارت نامے کے نام سے ہو کسی معصوم سے, اس لیے انہوں نے اس کو معصومین کے نام سے نقل نہیں کیا.
اچھا, تو پھر یہ زیارت نامہ کس طرح سے ہم تک پہنچا ہے؟
جی, بہت اچھا سوال ہے فاطمہ. دراصل یہ زیارت نامہ گرچہ ہمارے پاس کسی معصوم کے نام سے نہیں آیا, بلکہ علماء نے ہی اس زیارت نامے کو تشکیل دیا ہے, لیکن اس سوال کا جواب ان کو سمجھ میں آئے گا جنہوں نے ہماری بحث کو شروع سے دیکھا ہے. کہ دیکھیے, زیارت نامہ اصل میں ایک معرفت کا باب ہے نا, ایک زینہ ہے, ہم جب اس کو پڑھتے ہیں سمجھتے ہیں تو ہم اس صاحب زیارت نامے کی کیا ہے کہ اس کی قدر و منزلت کو سمجھ رہے ہوتے ہیں, اس سے تبصر کرنے کا ہمیں ڈھنگ آ رہا ہوتا ہے نا, اس سے فیض حاصل کر رہے ہوتے ہیں. تو جناب زینب سلام اللہ علیہا کا جو زیارت نامہ ہے یا کسی بھی مقدس جگہ پہ ہم جا کے پڑھتے, تو در حقیقت وہ زیارت نامہ نہیں ہوتا, وہ ان کی وہ کوالٹیز, ان کی قربانیاں یا ان کی وہ صفات ہوتی ہیں جو مشہور ہوئی ہوتی ہیں, جو ثابت ہوئی ہوتی ہیں, اور اسی کو ہم سلام کی صورت میں, جیسے میں کہوں کہ اے شہیدوں کے سردار آپ پر سلام ہو, یا نبی پاک کے لیے ہم کہیں کہ اے اللہ کے نبی, اللہ کے حبیب آپ پر سلام ہو, اے اللہ کے وحی کے امین آپ پر سلام ہو, تو یہ کوئی اگر ہم میں کہوں کہ میں نے اپنی طرف سے کہا ہے تو غلط نہیں کہا, کیونکہ یہ تو ثابت ہو گیا کہ وہ اللہ کے وحی کے امین تھے. اسی طرح ہم جیسے امام خمینی کی مرقد پہ جائیں, ایرانی انقلاب کے जो बुनियाद गुजार हैं या रहबर हैं, तो हम ये देखते हैं कि बानी है वो, उनका ज़ियारतनामा, अब कोई कहे कि ज़ियारतनामा तो खाली मासूमीन का होता है, बस ये शिर्क व बिदअत, नहीं, ज़ियारतनामा यानी अरबी में हम सलाम करते हैं उनको, उनकी सिफात औसाफ़ और उनकी किरदार, वो औसाफ़ जिसमें मुबालगा ना हो, जिसमें हकीकत हो और सच्चाई हो। अगर वो चीज़ हम बयान करें, जैसे हम उनसे कह रहे हैं कि आप अल्लाह के वली है, सलाम हो आप पर है अल्लाह के वली, तो हम कोई गलत तो नहीं कह रहे
कुछ
हैं।
ऐसी जैसे कहानियों वगैरह में भी हमने सुना है कि जब कोई बादशाह के सामने जाता है तो पहले उसके औसाफ बयान करता
हाँ
है,
हाँ ऐ
इस
मेरे
तरह
रहम,
से।
ऐ रहम दिल बादशाह, ऐ सखी
हाँ, और फिर
बादशाह,
जो है वो अपने दिल की
हाँ
बात उससे
हाँ
कहता
या
है।
खुदा से हम कहते हैं ऐ गफुर रहीम, खुदा मैं माफ़ कर दे।
बिल्कुल
तो यहाँ पर अगर जो जुमले इस्तेमाल हो रहे हैं वो मुबालगा नहीं है, वो हकीकत पर मबनी है, तो फिर उन अल्फाज को सलाम के साथ लाने में कोई जायका नहीं है, कोई गुनाह नहीं है। तो लिहाजा उलमा ने बीबी ज़ैनब की वो अलकाबात और वो तमाम सिफात जो कि साबित शुदा थी रिवायात अहादीस से, उसको सलाम के सूरत में वहाँ पेश किया। और ये एक ज़्यारतनामा है कि जब हम जाते हैं तो उनसे कहते हैं। अच्छा, अब यहाँ पर यानी ज़रूरत इस बात की नहीं है कि अगर किसी का ज़्यारतनामा होगा तो इसका मतलब है कि वो बड़ा मुक़द्दस है, यानी ज़्यारतनामा किसी के मकाम और मर्तबे में कमी नहीं करता। ये फ़कत आने वाले को उस माशूक और उस महबूब की जिसकी वो ज़्यारत को आया है उससे एक राबिता देता है कि आप उसे अच्छे अल्फाज में याद करें। अब मैं कहूँ अल्लाह मैं, मुझे तो नहीं आता, मेरे पास इतना इल्म नहीं, मुझे नहीं मालूम कि इनके क्या क्या ओहदे थे, मकाम थे, फजीलतें थी, हर इंसान को तो नहीं पता। नबी की कितनी खसूसियात थी उसको भी पता है, बस अल्लाह के रसूल थे, तो वो बार बार ये कहेगा सलाम अलैका रसूल अल्लाह, सलाम अलैका रसूल अल्लाह, या मेरा अल्लाह जो है वो राजिक और खालिक है, तो कहेगा या अल्लाह या खालिक, या अल्लाह या राजिक, या अल्लाह या खालिक, लेकिन उसके 99 नाम है। मतलब ये कि उसकी 99 ऐसी क्वालिटीज़ है जिसको नाम की सूरत में हम बयान कर रहे होते हैं। तो अगर कोई 99 नाम लेके पुकारता है या कहते हैं माफ़ी मांगनी है तो गफ्फार उज़्ज़ुनूब कहो, ठीक है, तो ये ख़ास एक उसके नामों का एक असर होता है, यानी उन सिफात से पुकारो जो तुम्हें चाहिए। तो लिहाजा ज़्यारतनामा किसी के मकाम और मर्तबे की दलील नहीं होता, मकाम और मर्तबे की दलील वो किरदार है जो उसने पेश किया है, और अगर ज़्यारतनामे के अंदर वो किरदार शामिल हो गया, चाहे मासूम के ज़रिए से आया चाहे गैर मासूम से, मगर जो आया वो मुस्तनद आया, जो आया वो सच और सही आया, तो फिर वो ज़्यारतनामा हमारे लिए गुफ्तगू के लिए बेहतरीन है। लिहाजा जब हम बीबी ज़ैनब के हरम में भी जाते हैं तो वो ज़्यारतनामा जो हम पढ़ रहे होते हैं वो वही चीज़ें हैं जो हम बाकी किताबों में आइम्मा से पढ़ रहे हैं। मसलन इमाम सज्जाद ने उन्हें आलिमतुन गैर मुअल्लिमा कहा, इसमें शक नहीं, हम उनको कह सकते हैं कि या अकीला बनी हाशिम अस्सलामु अलैकि या अकीला बनी हाशिम, वो नबी की बेटी थी तो हम कह सकते हैं अस्सलामु अलैकि या बिनते रसूलल्लाह या बिनते अमीर अलमोमिनीन या बिनते फ़ातिमा सैयदतुन्निसाइल आलमीन, तो उनकी वालदा सैयदतुन्निसाइल आलमीन थी, या उन्होंने कूफे में खुतबे दिया, आप ज़्यारतनामा पढ़ें तो यही है उनका खुतबा कि खुतबे खुतबे दिए, तो वो ज़्यारत में कहते हैं सलाम उस पर जिसने कूफे में ऐसा खुतबा दिया कि लोग बेदार हो गए, गुमराही से निकल आए। तो ये अल्फाज हैं, तो लिहाजा अगर उनका ज़्यारतनामा किसी मासूम से, हम तक हम नहीं कहते कि बयान नहीं हुआ, यकीनन हुआ होगा कि उनका मकाम हज़रत मासूमा से बहुत बुलंद है, तो कैसे मुमकिन है कि बीबी मासूमा के लिए ज़्यारतनामा हो, हज़रत अब्बास के लिए, लेकिन बीबी ज़ैनब के लिए ना हो, शरीकतुल हुसैन के लिए, लेकिन हम तक नहीं पहुंचा। तो जो चीज़ अब हम तक पहुंची हुई है ये भी मुस्तनद है और ये भी बहुत बेहतरीन तरीक़ा है उनसे सलाम करके यानी उनसे गुफ्तगू करने का।
बिल्कुल, अभी आपकी गुफ्तगू से मेरे जहन में एक बात आई कि यानी जो ज़्यारतनामे की आपने फजीलत और बयान की, कि यानी जब हम जो है नमाज के बाद हम खुदा से दुआ मांग रहे होते हैं और अपनी किसी भी मुश्किल का हम खुदा से जिक्र कर रहे होते हैं तो हम उतनी अच्छी तरह से खुदा को नहीं पुकार पा रहे होते, लेकिन हम जब वही दुआ कुमैर पढ़ते हैं और हम देखते हैं कि इमाम अली ने कितनी खूबसूरती से और किस किस तरह खुदा को पुकारा है, यानी जो जितनी ज़्यादा मारफत रखता है, यानी हम इमाम अली की तरह तो खुदा की मारफत नहीं रख सकते, तो जिस तरह खूबसूरती से इमाम अली ने पुकारा है हम वही दुआ कुमैर पढ़ते हैं ताकि हम उतनी खूबसूरती से खुदा को पुकार
सकें। हम तो जाहिल हैं, हमारा इल्म तो बहुत नाकिस है, तो हम उनके अल्फाज गोया चुरा लेते हैं, यानी अपनी ज़बान पर वही लफ्ज़ जारी करते हैं। खुदा ने उनके ज़रिए हमें सिखाया है कि खुदा से कैसे बात की जाए, कैसे माफ़ी मांगी जाए, कैसे उसके रहम के को तलब किया जाए। तो इसी तरह है कि ज़्यारतनामा असल में उस साहिब कब्र की इज़्ज़त और मंजिलत को बयान करना होता है और अपने आप को बताना होता है कि हम कहाँ हैं, और उनसे एक अच्छा ख़िताब करना होता है सलाम की सूरत में। तो ये है वो ज़्यारतनामा जो हम बीबी ज़ैनब का पढ़ते हैं।
अच्छा, यानी जिस तरह बीबी ज़ैनब सलामुल्लाह अलैहा का जो ज़्यारतनामा है वो उनकी मारिफत का एक ज़रिया है, तो बीबी ज़ैनब के जो ज़्यारतनामा है इसमें कुछ अहम ऐसे मतालिब के जो बहुत अहम नुक्ते हों हमारे लिए।
देखिए, कुछ चीज़ें ऐसी हैं जो वाकई हमें मारिफत दे रही होती है ना, ये हम ले सकते हैं, वरना तो दर पर्दा और तह में उतरा जाए तो एक समंदर है मानी और मफहूम का। लेकिन जब हम ज़ियारतनामा पढ़ते हैं तो हम देखते हैं कि पहला ख़िताब ज़ियारतनामे में बीवी ज़ैनब का रसूल अल्लाह से है, और इंसान का हसब और नसब भी उसकी फजीलत का बाइस होता है। अगर नहीं होता तो खुदा आइम्मा अलैहिस्सलाम या अम्बिया को पाक घरानों में पैदा ना करता। और इमाम हुसैन अलैहिस्सलाम ने, इमाम सज्जाद अलैहिस्सलाम ने, इमाम हसन अलैहिस्सलाम ने मुख्तलिफ मौक़ों पर अपने दुश्मनों के सामने अपनी फजीलत इस तरह बयान करी कि हम असलाब शामिखा वल अरहामुल मुतहरा से निकले हुए लोग हैं। यानी हमारी माएँ पाकीज़ा माएँ थी, हमारे बाप नूरानी बाप थे, और ये या वो कभी मुशरिक नहीं थे, हमेशा खुदा के मवाहिद बंदे रहे। ये एक सिफात है जो वो बयान करते। और चूँकि इंसान अपने जीन में लेके पैदा होता है बहुत सारी क्वालिटीज़, बहुत सारी सिफात उसमें विरासत में मुंतकिल होती हैं, बहुत सारी तरबियत में मुंतकिल होती हैं। या जैसे आपने भी कहा और ये बात बड़ी आम सी है कि बच्चे वो नहीं होते जो आप चाह रहे होते हैं, बच्चे वो होते हैं जो आप होते हैं। यानी वो जो देखता है वो करता है, ना कि जो सुनता है वो करता है। बच्चे आँख से तरबियत ज़्यादा पाते हैं नस्बत भी कान के। तो लिहाजा हम जब बात करते हैं ना हसब और नसब की, तो वो इस पैराए में कर रहे होते हैं कि इस बच्चे का अगर हसब नसब अच्छा है, अगर ख़ानदान अच्छी सिफात का मालिक है, तो यकीनन इसके अंदर कुछ तो अच्छी आई होंगी। हज़रत अब्बास की विलादत मकसूद है हज़रत अली के लिए, तो वो अपने भाई अकील से कहते हैं कि ऐसे ख़ानदान की लड़की बताओ कि जो शुजात में, जो हमियत में मशहूर हो। तो फिर जनाबे उम्मुल बनीन से शादी होती है। तो लिहाजा यहाँ पर हम ये देखते हैं कि बीबी ज़ैनब सलामुल्लाह अलैहा के इस ज़ियारतनामे में बताया गया है कि आप किसकी बेटी हैं। आप सैयदुल अम्बिया की बेटी हैं, इन जो नबियों का भी सरदार है, जो साहिब मेराज है, और ये मेराज कोई मामूली बात नहीं है। यानी तमाम अम्बिया खुदावंद आलम के नज़दीक मुकर्रब हैं, लेकिन खुदा ख़ुद कहता है कुरान में हमने बास को बास पर फजीलत दी है। अब हज़रत मूसा को अगर कलाम किया और कोहे तूर पर, तो आप कलीमुल्ला बने, लेकिन हज़रत इब्राहिम को ये लक़ब नहीं मिला। और हज़रत इब्राहिम के लिए अगर आग गुलजार बनी तो ये उनका तुर्रा इम्तियाज़ था जो हज़रत मूसा को नहीं मिला। अगर हज़रत ईसा अलैहिस्सलाम ने गहवारे में गुफ्तगू करी और रूहुल्लाह का ख़िताब दिया, तो ये हज़रत नूह के लिए नहीं था। हर नबी की कोई एक ख़ास सिफत थी जो दूसरे में नहीं थी, मगर हमारे आखिरी नबी सैयदुल अम्बिया का ये तुर्रा इम्तियाज़ है, ये फजीलत है कि वो तमाम खसूसियात के हामिल हैं। कि एक दफ़ा एक यहूदी आया तो नबी पाक को ऐसे दूर से घूरने लगा, यानी बड़े गौर से जायज़ा लेने लगा उनका, यहाँ तक कि वो मुतवज्जा हुए और उन्होंने कहा क्या बात है। तो उसने कहा मैं ये देख रहा हूँ कि मैं ये देखना चाह रहा हूँ कि आप ज़्यादा अफजल हैं या हमारे नबी मूसा ज़्यादा अफजल हैं। तो नबी ने कहा कि फ़ख्र व मुबाहत अच्छी बात नहीं है, मगर चूँकि यहाँ पर ज़रूरत है मैं तुम्हें बता रहा हूँ, सवाल है ना, तो जवाब दे रहे हैं नबी। तो फरमाते हैं कि देखो, जिस वक्त हज़रत आदम अलैहिस्सलाम ने तौबा करी तो उस वक्त कहा कि खुदा तुझे मोहम्मद और आले मोहम्मद का वास्ता है कि मुझ पर रहम कर और मेरी तौबा को कबूल फरमा, और खुदा ने हमारे ज़रिए से उनकी तौबा को कबूल किया। और जिस वक्त इब्राहिम आग में गए तो कहा मोहम्मद और आले मोहम्मद के सदक़े से मेरी मदद फरमा, और खुदा ने आग को गुलजार बनाया। नूह की कश्ती भंवर में थी और तूफ़ान में थी, तो फरमाया मोहम्मद और आले मोहम्मद के सदक़े में मुझ पर रहम कर, और खुदा ने उन पर रहम किया और कश्ती को किनारे लगाया। जब हज़रत मूसा अलैहिस्सलाम ने दरिया में रास्ता बनाया तो हमारे ज़रिए से दुआ करी, और जब हज़रत ईसा अलैहिस्सलाम की बारी आई तो उन्होंने भी हमारे तवस्सुत से मांगा। तो नबी करीम ने फरमाया कि उन्होंने कहा मोहम्मद और आले मोहम्मद के सदक़े से हम पर रहम फरमा, तो खुदा ने अम्बिया पर रहम फरमाया। तो यहाँ पर आपने फरमाया कि यानी वो जो सबसे ज़्यादा खुदाबंद आलम के नज़दीक मुकर्रब है और तमाम अम्बिया की पनागाह है, वो हज़ूर सरवर कायनात की ज़ात मुक़द्दस है। और फिर फरमाया कि मेहदी हम में से है, मेरी नस्ल से है, कि जब वो आएगा तो ईसा उनके पीछे नमाज पढ़ेंगे, और अगर आज मूसा मौजूद होते तो वो मेरी इताअत करते या मुखालफत। सारी बात इताअत करते, एक नबी नबी की मुखालफत नहीं कर सकता, तो वो यकीनन मेरी इताअत करते। یعنی یہاں بتا دیا کہ اگر تم موسیٰ کے پیروکار ہو تو تم میری اطاعت کرو, اور عیسیٰ بھی آئیں گے جب مہدی آئیں گے میرے فرزند تو وہ ان کے پیچھے نماز پڑھیں گے اور ان کو اپنا امام مانیں گے, ان کے پیچھے چلیں گے. تو یہاں پر ہم یہ دیکھتے ہیں کہ جب ہم بی بی زینب سلام اللہ علیہا کے حسب نسب کی بات کرتے ہیں تو وہ کس خاندان کی ہیں, ان کے رگوں میں کس کا خون ہے, وہ کس کی گود میں پلی ہیں, ان کا مربی کون ہے, اگر ارث میں کچھ ملا ہے تو کیا ملا ہے, وہ کون ہے جو وارث ہیں ان کے, اگر تربیت سے کچھ بچے میں منتقل ہوتا ہے تو کس نے ان کی تربیت کری. اچھا وہ جو تمام انبیاء کی پناہ گاہ ہے وہ ان کا مربی ہے. پھر فرماتے ہیں نہ فقط یہ کہ وہ تمام انبیاء کا, وہ تو صاحب معراج بھی ہے. یعنی یہ تو صفت کسی نبی کو نہیں ملی کہ خدا کعبہ قوسین کی منزل پر ان کو بلائے اور ان کو آسمانوں کی سیر کرائے. پھر لوائے حمد کا ذکر کیا زیارت نامے میں علماء نے کہ یہ بھی بہت بڑی صفت ہے کہ جب سب حشر کا عالم ہوگا, نفسہ نفسی ہوگی, تو لوگ اپنے اپنے نبیوں کی پناہ میں بھاگیں گے نا, جو حضرت ابراہیم کے امتی تھے, جو حضرت نوح کے دور کے تھے. اس وقت کہتے ہیں کہ وقت اتنا سخت ہوگا کہ نبی خود کہیں گے ہم خدا سے پناہ مانگتے ہیں, گرچہ وہ گناہ نہیں کرتے مگر خدا کی معرفت بہت ہے, اور اس وقت ہیبت اتنی ہے کہ وہ پھر نبی کی پناہ میں آئیں گے اپنی امتیوں کو لے کر, اپنی قوم کو لے کر. اور اس وقت جو سب سے پہلے خدا کو سجدہ کرے گا جسے اذن ہوگا وہ نبی کریم ہوں گے, جسے سب سے پہلے شفاعت کا حق ملے گا وہ نبی کریم ہوں گے, جو سب سے پہلے جنت میں داخل ہوں گے وہ نبی کریم ہوں گے. لہٰذا یہاں پر ذکر کرنے کے بعد یہ سمجھایا جا رہا ہے کہ زینب کون ہے. زینب ان کی بیٹی ہے, امیر المومنین کی بیٹی ہے, کون, امام المتقین ہے, یاسب الدین. تو یہ کس کی بیٹی ہے, یعنی ہم کس کے پاس آئے ہیں, ہم کس سے بات کر رہے ہیں, یہ کس کا حرم ہے. تو ہم ان کو سلام کر کے بتا رہے ہوتے ہیں کہ بی بی زینب ہمیں معلوم ہے کہ آپ کا کیا مقام ہے, آپ تو اس کی بیٹی ہیں. بی بی فاطمہ کا ذکر ہوتا ہے, وہ فاطمہ کے جن کی سواری جنت میں ایسی ہے کہ جس کی کسی کی سواری نہیں ہے, کہ وہ بہشت کی سواری پہ سوار آئیں گی میدان عرش میں, جہاں کہتے ہیں کہ لوگ لرزان و افتان آ رہے ہوں گے اور زبانیں باز کی منہ سے باہر ہوں گی, آنکھیں پھٹی بھی ہوں گی, لوگ اپنے ہاتھوں کو چبا رہے ہوں گے. ایسے عالم میں جب کسی کو بات کا یارہ نہ ہوگا کہ کوئی سواری پہ بیٹھ کے بہشت کی اگر حشر میں میدان حشر میں آ رہے, تو مطلب یہ ہے کہ وہ کوئی خاص مقام کا حامل ہے جس تک کوئی نہیں پہنچ سکتا. اور وہ کہتے ہیں کہ ایسی اونٹنی ہے, ہمیں نہیں معلوم کہ یہ تشبیہ ہے اونٹنی, کہ وہ جنت کی سواری, ایسا اونٹ تو نہیں ہو سکتا. کہتے ہیں اس کے زمرد کے سبز زمرد سے اس کے پاؤں ہوں گے, سرخ یاقوت کی اس کی آنکھیں ہوں گی, اس پر ایسا تاج ہوگا اس سواری پر جو 70 کونے ہوں گے, اور ہر کونا سچے موتیوں مروارید اور یاقوت سے سجا ہوگا, اور 70,000 ملائکہ جو ہے اس کے دائیں جانب ہوں گے, اور 70,000 ملائکہ اس کے بائیں جانب ہوں گے, اور جبرائیل اس کی مہار پکڑے ہوں گے. اور زیارت نامے میں ہم یہی پڑھتے ہیں کہ آپ اس کی بیٹی ہیں جس کی مہار جبرائیل پکڑتے ہیں سواری کی. تو یعنی اگر آپ یہ کہتے ہیں کہ ماں باپ بچے میں کوئی صفات منتقل کرتے ہیں, ماں باپ بچے کی بنیاد رکھتے ہیں شخصیت کی, تو بی بی زینب کی شخصیت کے بارے میں آپ کیا کہیں گے. اور پھر اس بعد ان کی وہ اوصاف بیان ہوئے جو انہوں نے خود اپنے اندر متعین کی. دیکھیے یہاں پہ ہو سکتا ہے کوئی یہ کہے کہ اگر ہم اچھے گھرانے میں پیدا نہیں ہوئے, ہمارے ماں باپ کوئی عالم اور فاضل افراد نہیں تھے, بالفرض ہو سکتا ہے کسی کے بہت ہی گناہگار بھی ہوں, تو پھر اس کا مطلب ہے کہ ہمارا کیا قصور, ہم تو برے ہی ہوں گے. نہیں, زیارت نامے میں آگے علماء وہ صفات لکھتے ہیں بی بی زینب کے جو انہوں نے ان بنیادی چیزوں پر جو ان کے اندر تھی, انہوں نے اپنے آپ کو اپنے کردار سے ثابت کیا. یعنی صبر تھا کہ جب مصیبت آ رہی تھی تو وہ چاہتی تو صبر نہ کرتی مگر انہوں نے کیا, وہ چاہتی تو عبادت میں کمی کرتی مگر انہوں نے نہیں کی. تو انہوں نے اپنی تمام زندگی جو گزاری وہ خدا کی اطاعت اور عبادت میں گزاری. بس یہ چیز ہم پر یہ ظاہر کر رہی ہے کہ حسب اور نسب یا وراثت اگر آپ کے اختیار میں نہیں ہے تو آپ کی کردار سازی بالآخر آپ کے اختیار میں ہے. آپ جب سمجھدار ہو جائیں, جب بڑے ہو جائیں, جب اپنے خود مختار ہو جائیں, تب آپ اپنے آپ کو بدلنا چاہیں تو بدل سکتے ہیں, گرچہ اگر ابتدائی کام نہ ہوا ہوا تو مشکل ہوتا ہے, لیکن ناممکن دنیا میں کچھ بھی نہیں ہے.
نہیں, ہم جس طرح سے آپ نے کہا, تو یعنی ہم اپنی زندگی میں کس طرح بی بی زینب کو اپنا نمونہ عمل بنا سکتے ہیں؟
دیکھیے, اگر ہم اس زیارت نامے ہی کو مرکز بناتے ہیں نا, تو اس کے ذریعے سے اگر ہم جواب دیں تو ہم یہ کہہ سکتے ہیں کہ زیارت نامے میں ہم ہر جگہ پڑھتے ہیں السلام علیکی یا بنت رسول اللہ, السلام علیکی یا بنت امیر المومنین, السلام علیکی یا بنت فاطمہ زہرا. تو آپ کو بیٹی کی حیثیت سے متعارف کرایا گیا رسول حضرت علی بی بی فاطمہ کی. چلو, یہ ایک بیٹی کے لیے افتخار ہے کہ وہ امیر المومنین کی بیٹی ہے اور نبی مرسل کی بیٹی ہے, लेकिन क्या नबी मरसल और अमीरुल मोमिनीन भी इफ्तिखार कर रहे हैं? जी बिल्कुल, जैसा कि हमने विलादत के वक्त कहा, जिब्राइल ने कहा इनका नाम ही ज़ैनब होना चाहिए, यानी ये अपने बाप की जीनत बनेगी ना अपने अमल से। बस मैं ये कहती हूँ कि बीबी ज़ैनब को जहाँ बार बार बिनते बिनते कह के मुखातिब करके इतनी बड़े बड़े मकामात का जिक्र किया गया उनके वालदैन और उनके नाना और उनके भाइयों की, तो ये बात ये बता रही है इन बेटियों को जो कल किसी की बीवी बनेंगी, किसी की माँ बनेंगी, पहले तो बेटी बनती है ना औरत, वो ये बता रही होती है कि आपका हसब नसब जो भी हो, आप किरदार ऐसा करें कि कल अगर आप उन पे फ़ख्र ना करें तो वो ज़रूर आप पर फ़ख्र करें, आपके अंदर शर्म व हया हो। कि रिवायत कहती है कि वही फजीलतें जो कूफा में उनके फसाद व बलागत उनके इल्म की थी, वही फजीलतें लोगों पर उनकी इफ़त और हया की भी थी, कि वहाँ पर उनके वो नकाबें हट गई थी, और उस के उससे पहले करबला से पहले किसी ने बीबी ज़ैनब का चेहरा नहीं देखा था। हत्ता रोज़े रसूल पे भी जाती थी तो रात की तारीकी में जाती थी, इमाम हसन और इमाम हुसैन को साथ लेकर। आज की बेटी यह ना समझे कि अगर मसलन अम्मी या भाई कह रहे हैं कि भाई के साथ जाओ, अम्मी या अबू कह रहे हैं, तो वो कहे कि ये मेरी शान में गुस्ताखी है कि क्या ज़रूरत है मुझे या मुझ पर शक्ल। नहीं, बीबी ज़ैनब सलामुल्लाह पाकीज़ा कोई भी नहीं था, लेकिन वो खुश होती थी इस बात पर कि मेरे भाई मेरा ख्याल रखने के लिए मेरे साथ जा रहे हैं, क्योंकि उनके भाइयों की गैरत और हमियत थी। हज़रत अली फरमाते थे साथ जाओ और चिराग वहाँ जाके नबी के रोज़े पर पहले बंद करना, ताकि कोई ज़ैनब की खदोखाल को भी ना देखे। तो जब ये फ़त की मलका और सानिया जहरा घर कूफे में आती हैं, तो गर्चे उनके पास लिबास होता है जो उनके जिस्म को ढांपा होता है, लेकिन उनका चेहरा खुला होता है। तो रिवायत कहती है वो अपने हाथों से अपना चेहरा छुपा रही, यानी हम जब कहते हैं क्या है चेहरा ही तो छुपा है, खुला है हमारा, लेकिन उनको ये गवारा नहीं था। तो रिवायत कहती है कि ये इफ़त और पाकदामनी का मुँह बोलता सबूत था कि वो इस हालत में भी जब वो कुछ नहीं कर सकती थी वो अपने आप को समेट रही थी, और उनके लिए सबसे तकलीफ दी बात यही थी कि वो नामहरमों के बीच में हैं। तो इसलिए औरत को चाहिए कि वो वहाँ पर जहाँ ज़रूरत ना हो नामहरम के साथ राबता ना करे, नामहरम से राबता ना रखे, उस मकाम पे ना जाए जहाँ वो नामहरम के साथ उसको उठना बैठना पड़े, बेजुज़ मजबूरियों के, जो कि एक तफसील में हम बयान किसी भी प्रोग्राम में मौका मिला तो बयान करेंगे। बहरहाल, तो हम ज़्यादा नामे से ये देखते हैं कि बीबी ज़ैनब सलामुल्लाह एक बेहतरीन बेटी रहीं और बेहतरीन इमाम की नासिरा रही। अगर कोई खातून ये चाहती हैं कि हम क्या करें कि हम अपने इमाम ज़माना के काम आएँ, तो कुछ ना करें, वो करें जो खुदा ने कहा है, वो करें जिससे इमाम खुश होते हैं, यानी इफ़त और हया का पास रखें, ना महरम महरम का फ़र्क रखें, अपनी आँखों के अंदर हया रखें, अपने जिस्म को ढांप के चलें, अपनी आवाज़ों को नीचा रखें, अपने शौहरों के खिदमत गुजार और बाबा रहें, अपने बच्चों की बेहतरीन तरबियत करें, ये जिहाद है उनका, इसी भी जन्नत है उनके लिए। लिहाजा जनाब ज़ैनब सलामुल्लाह अलैहा मुसीबतों में भी और ख़ुशियों में भी, इल्म में भी और इबादत में भी, फ़खात में भी और शुजात में भी, सुखनवरी में भी और घरदारी में भी, हर चीज़ में हमारे लिए वाकई सानिया ज़हरा थी, नमूने अमल चिराग रहा है।
वाकई आपकी गुफ्तगू में इतना मज़ा आ रहा था और इतना हो गया था कि बिल्कुल वक्त का ख्याल नहीं रहा, क्योंकि वक्त की इतनी कमी है, वरना बीबी ज़ैनब का और ऐसे तो यानी अभी ऐसा लगता है कोई तशनगी अंदर रह गई है कि हम और बस गुफ्तगू करते चले जाएं, क्योंकि वक्त की कमी है। और लेकिन आपका बहुत शुक्रिया, जज़ाकअल्लाह कि आपने हमें वक्त दिया और हमारे प्रोग्राम में तशरीफ़ लाएं, जज़ाकअल्लाह। नाज़रीन मोहतरम, इसी के साथ हमारा प्रोग्राम ख़त्म हुआ जाता है। इंशाल्लाह फिर एक नए प्रोग्राम में एक नए मौजू के साथ आपकी खिदमत में हाजिर होंगे। जब तक के लिए इजाज़त दीजिए। वस्सलामु अलैकुम व रहमतुल्लाह।